यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्ध आयोजना गरिएको जीएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। गत वर्ष भाद्र 23 गते नयाँ पुस्ताले गरेको प्रदर्शन आन्दोलनमा परिणत भएको थियो। जीएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। प्रदर्शनका क्रममा उठाइएका सुशासन र जवाबदेहिताका सवाल अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारीको सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता युवा पुस्ताको मुद्दा थियो। लामो समयदेखि मुलुकमा व्याप्त राजनैतिक अस्थिरता, बेरोजगारी, महँगी, सार्वजनिक सेवा प्रवाहमा सुस्तता, भ्रष्टाचार, अवसरमा पहुँचको असमानता र राजनैतिक संरक्षणको संस्कृतिले युवामा बढ़ाउँदै लगेको निराशा सड़कमा केन्द्रित भएको थियो। सोही व्यवस्थाको विरोधमा आन्दोलनको आह्वान गरिएको थियो। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा जीएनजी आन्दोलनका पक्षपाती राजनीतिक शक्तिले जनादेश प्राप्त गरेको छ। निर्वाचन परिणामलाई धेरैले पुरानो राजनीतिक कार्यशैलीप्रतिको असन्तुष्टि, नयाँ नेतृत्वप्रतिको अपेक्षा र परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा विश्लेषण गरेका छन्। सुशासनको प्राथमिकतामा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधार प्राथमिकतामा राखेर काम गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीड़ामा रहेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। विनाशकारी भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षण गर्नुभएपछि हिजो राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले यो कठिन घड़ीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले बाढ़ी पीड़ितको उद्धार, खोज, राहत, पुननिर्माण र पुनस्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढ़ाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरी काम भइरहेकोमा आफू विश्वस्त रहेको बताउनुभयो। प्रभावितका गुनासो र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले पीड़ाबाट गुज्रिरहेको कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको पनि उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ़दै गएको तापक्रम र उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराउनुभयो। अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपील पनि गर्नुभयो। राष्ट्रपति पौडेलले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला बढ़ी जोखिममा रहेकाले अस्थायी आश्रयस्थलहरू सुरक्षित र मर्यादित बनाउन राज्य सचेत रहनुपर्नेमा सुझाव पनि दिनुभयो। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीसहित मुलुकभर बाढ़ी, पहिरो र प्राकृतिक विपदमा परि ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पशुपतिनाथमा हिजो दीप प्रज्वलन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरी पशुपतिनाथ मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ीमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाहरूको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उहाँले बताउनुभयो। आराध्य देव पशुपतिनाथमा गरिएको दीप प्रज्वलनमा हजारौं भक्तजनको सहभागिता रहेको थियो। पशुपतिनाथ स्थित बागमती तटमा हिजै विभिन्न धर्मग्रन्थ पाठ पारायण पनि सम्पन्न गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा भएको जनधनको गहिरो क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। नेपाल सरकार र नेपाली जनतासँग अमेरिका सरकारले ऐक्यबद्धता जनाएको त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले टेलिफोन वार्तामा नेपाल सरकारले खोज, उद्धार र राहत कार्य जारी राखेको भन्नुहुँदै त्यसमा सबै स्रोत साधन परिचालन गरिएको जानकारी गराउनुभयो। सभापति लामिछानेले अहिलेको कठिन समयमा अमेरिकी सरकारले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो। विदेश मन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभएको थियो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलहरूमा खोजी र उद्धारको कार्य जारी राखेको जानकारी दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष जङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनस्थापना र पुल तथा अस्थायी संरचना निर्माणको कार्य प्रारम्भिक रूपमा अघि बढ़ेको जानकारी दिनुभयो। सहायक रथी थापाले बाढ़ीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरूङमा ठूलो ढुंगा र लेदो साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा अहिले खोजी कार्य जारी रहेको र टनेलमा ब्रेक थ्रू नभएसम्म खोजी कार्य जारी राखिने जानकारी दिनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढ़ीका कारण प्रभावित भएका जलविद्युत आयोजनाका सुरूङहरूमा बाढ़ीको समय धेरैजसो कर्मचारीहरू सुरूङभित्र नै नभएको जानकारी प्राप्त भएको बताउनुभयो। उहाँले सरकारको निर्देशन बमोजिम विपदसँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोजी र उद्धारको कार्य भइरहेको जानकारी दिनुभयो। त्यसक्रममा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ी आउँदा चीनतर्फ भागेर ज्यान जोगाएका 100 भन्दा बढ़ी नेपाली नागरिकलाई चिनिया र नेपाली पक्षको समन्वयमा सकुशल फर्काइएको जानकारी पनि दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढ़ी जलविद्युत आयोजनामा हेडबक्सका सम्पूर्ण संरचना पावर हाउस बाहिर र अण्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत आयोजनामा बाढ़ी आएकै दिन खोज कार्यका लागि रेकी गरी भदौ 13 गते नेपाली सेना र भारतीय टोलीले सुरूङको प्रवेश बिन्दुबाट दलदल पछाउँदै करिब 60 मिटरभित्र पुगेको जानकारी दिनुहुँदै अहिले पछिल्लो दिनमा खोज कार्यलाई थप प्रभावकारी बनाइएको बताउनु भएको छ। सामाजिक सञ्जालमा जानकारी दिनुहुँदै उहाँले नेपाली सेनाको टोली भदौ 10 गते नै चिलिमे जलविद्युत आयोजना क्षेत्रमा पुगेको बताउनुभयो। दलदलका कारण सुरुङभित्र जान समस्या भएको र नेपाली सेनाले भदौ 13 गते भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना क्षेत्रमा भदौ 10 गतेबाट नै खोजी कार्य जारी राखिएको, चीनबाट आएको विशेषज्ञ टोलीले भदौ 13 गते त्यहाँ रेकी गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो। भदौ 14 गतेबाट नेपाली सेना र चिनिया विशेषज्ञको टोलीले खोजी उद्धारलाई तीव्रता दिएको उहाँले बताउनुभयो। त्रिशुली 3B जलविद्युत आयोजनामा भदौ 10 गतेबाटै खोजी कार्यको प्रयास अगाडि बढ़ाइएको र त्यस क्रममा दलदलले गर्दा खोजीका उपकरणहरू भने लग्न नसकिएको अवस्था रहेको उहाँले जानकारी दिनुभएको छ। बाढ़ीका कारण प्रभावित विद्युत आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन भएको उहाँले उल्लेख गर्नुभएको छ। त्यस क्षेत्रमा तदारूकताका साथ खोजी र उद्धार प्रयास जारी राखिएको उहाँले बताउनु भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बद्धहरूको संयुक्त टोलीले जोखिमपूर्ण स्थितिमा पनि निरन्तर रूपमा काम गरिरहेको बताउनु भएको छ। मित्र राष्ट्रहरूसँग समेतको समन्वयमा विशेष विशेषज्ञ टोलीले काम गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ीका कारण मृत्यु भएका मध्ये हालसम्म 1356 जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। शव फेला परेकाहरूको पहिचानका लागि डीएनएको नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1114 शव व्यवस्थापन अर्थात माटोमुनि गाडिएको पनि गृह मन्त्रालयले जानकारी दिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1290 गरी 2570 डीएन नमूना हालसम्म संकलन भइसकेको छ। पहिचान नभएको 1311 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। भोटेकोशी बाढ़ी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट 13,396 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रयमा बसिरहेका छन्। हालसम्म 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको पनि प्राधिकरणले जनाएको छ। विभिन्न अस्पतालमा उपचाररत 323 जना मध्ये 228 जना डिस्चार्ज भइसकेका छन्। भोटेकोशी बाढ़ीमा परेर 34 देशका 587 विदेशी पर्यटक अझै हराइरहेका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, नाटभियाका 33, चीनका 26 जना अझै बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ। रसियाका 8, सिंगापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरी 161 जना पुरूष र 27 महिला हराइरहेको विभागले जनाएको छ। हालसम्म 307 विदेशी पर्यटकको भने सफल उद्धार गरिएको विभागले जानकारी दिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएका पर्यटकको खोजी र राहत कार्यलाई तीव्रता दिए लिएको विभागले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः संचालनमा ल्याउन सरकारले व्यवसाय पुनरुत्थान प्याकेजको घोषणा गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बाढ़ी प्रभावित व्यवसायहरूका लागि राहत, कर छूट, भन्सार महसुल छूट, ऋण तथा ब्याजमा सहुलियत र बीमा दावी भुक्तानीलाई सहज बनाउने लगायतका निर्णय गरिएको छ। रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेको सन्दर्भमा सरकारले व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गत यस्तो प्याकेज ल्याएको जानकारी दिएको छ। व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गतको प्याकेजमा क्षतिग्रस्त व्यावसायिक सवारी पुनः आयातमा महसुल छूट दिने, प्लान्ट, मेसिनरी र उपकरणको आयातमा महसुल छूट दिने, बाटोमै नष्ट भएका आयातित वस्तुको महसुल समायोजन गर्ने, कर विवरण र कर दाखिलाको म्याद 2083 कार्तिक 25 गतेसम्म थप गर्ने लगायतका निर्णय सरकारले गरेको छ। त्यस्तै क्षतिग्रस्त सम्पत्तिको मूल्य वृद्धि कर दावी सहज बनाउने, प्रभावित व्यक्तिलाई आयकरमा पूर्ण छूट दिने, स्थानीय कर र शुल्कमा सहुलियत दिने, बैंक कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने, सवारी र उपकरण पुनः खरिदका लागि सहुलियतपूर्ण कर्जा दिने, बीमाको दावी भुक्तानी सहज बनाउने, सीएसआर रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा दिन सकिने व्यवस्था लगायत गरेको छ। सरकारले राहत प्याकेज कार्यान्वयनका लागि भन्सार विभाग, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणलाई सम्बन्धित जिम्मेवारी दिएको छ। तत्कालीन राहतसँगै प्रभावित व्यवसाय र रोजगारीलाई पुनस्थापना गरिने सरकारले जनाएको छ। बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालक का छाता संगठन, सरकारी गैर सरकारी संघ संस्थाको समन्वयमा बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम घोषणा गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरुथिसाम एडमबीच हिजो टेलिफोन वार्ता भएको छ। त्यसक्रममा भोटेकोशी बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिका विषयमा द्विपक्षीय छलफल भएको थियो। सभामुख टोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनस्थापनाका काम अघि बढ़ाउन हिजो धादिङमा आयोजित कार्यक्रममा तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि 1,38,99,000 रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। कर्णाली राजमार्ग अन्तर्गत झ्यारी, गमगढ़ी र गमगढ़ी छाए बगर लगायतका सड़क खण्डमा एक महिनादेखि यातायात अवरूद्ध हुँदा मुगुको जनजीवन प्रभावित भएको हाम्रा समाचारदाताले जनाएका छन्। ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 दोभान बजार स्थित मौवा खोलामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। इन्टरनेट सेवा प्रदायक ओल्डिङ कम्युनिकेशन लिमिटेडले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 1,01,00,000 रूपियाँ सहयोग प्रदान गरेको जानकारी दिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।